यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन रहित सामग्री मात्र प्रसारण गर्नुपर्ने व्यवस्थाको भोलिदेखि कार्यान्वयन हुने। उत्पादनशील उद्योगहरूले नेपाली श्रमिक उपलब्ध नभएको अवस्थामा मात्रै विदेशी कामदार राख्न अनुमति दिने निर्णय मन्त्री परिषदले गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङद्वारा जानकारी। काठमाण्डु उपत्यकामा 1552 जना सहित आज देशभर 3637 जनामा कोरोना भाइरसको संक्रमण। आज 21 जनाको मृत्यु, 3215 जना संक्रमण मुक्त। कोरोनाको परीक्षण र संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रह। र अफगानिस्तानको टखार प्रान्तमा सेनाको कार्यवाहीमा परि 11 बाल बालिका सहित 12 जनाको मृत्यु। अब समाचार विस्तारमा। नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले भोलिदेखि विज्ञापन रहित सामग्री मात्रै प्रसारण गर्नुपर्ने भएको छ। मन्त्री परिषदको यही कार्तिक 4 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले भोलिदेखि सबै विदेशी टेलिभिजन च्यानलहरूले अनिवार्य विज्ञापन रहित प्रसारण क्लीन फिड लागू गर्नुपर्ने बताउनुभयो। मन्त्री गुरूङले विदेशी च्यानलहरूसँग डाउन लिंक सम्झौता गरिसकेका संस्थाहरूलाई तयारीका लागि दिएको 1 वर्षको समय अवधि समेत भोलिबाट समाप्त हुने भएकोले अब सबै च्यानलले विज्ञापन रहित प्रसारण गर्नुपर्ने बताउनुभयो।
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन रहित क्लीन फिट प्रसारण गर्नुपर्ने, विदेशी च्यानलसँग डाउन लिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको 1 वर्ष अर्थात 2077 कार्तिक 7 गते भित्र विज्ञापन रहित क्लीन फिट प्रसारण गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। सोको नियमावली समेत लागू भइसकेको छ। उक्त कानून कार्यान्वयनको लागि विज्ञापन बोर्डको गठन भइसकेको छ।
मन्त्री गुरूङले नेपाली प्रसारण माध्यमहरूले अबदेखि विदेशी विज्ञापनलाई डबिङ गरी प्रसारण गर्न समेत नपाउने बताउनुभयो। मन्त्री गुरूङले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार मन्त्री परिषद बैठकले विश्व बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने 200 मिलियन अमेरिकी डालर अर्थात करिब 24 अरब रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने पनि निर्णय गरेको छ। यसै गरी बैठकले नेपाली श्रमिक उपलब्ध नभएको अवस्थामा मात्रै उत्पादनशील उद्योगहरूलाई विदेशी कामदार राख्न अनुमति दिने, नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको कार्यकाल 1 वर्ष थप गर्ने तथा अन्तर्राष्ट्रिय श्रम संगठनको विधान 1986 अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। यस्तै बैठकले न्यूनतम समर्थन मूल्यमा धान खरीद तथा व्यवस्थापन गर्ने निर्देशका 2077 स्वीकृत गर्ने, विद्युत नियमन आयोगको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृति गर्ने, परराष्ट्र नीति 2077 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिनुभयो। काठमाण्डु उपत्यकामा 1552 जना सहित आज देशभर थप 3637 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले 15255 जनाको पीसीआर परीक्षण गर्दा काठमाण्डु उपत्यकामा 1552 सहित देशभर 3637 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो। काठमाण्डुमा 1283, ललितपुरमा 157 र भक्तपुरमा 112 जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या 1,48,509 पुगेको छ। आज थप 3215 जना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या 1,02,820 पुगेको र हाल संक्रमण मुक्त हुनेको दर 69.2% रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। आज थप 21 जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 812 पुगेको छ। यस्तै नेपालमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या 44,877 रहेको छ। सक्रिय संक्रमित मध्ये 13,339 जना संस्थागत आइसोलेसन र 31,538 जना होम आइसोलेसनमा रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। गम्भीर लक्षण भएका 290 जनाको आईसीयू र 77 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न अस्पतालमा गरी 6,000 हाई डिपेन्सी युनिटको स्थापना गर्ने गरी तयारी गरेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। प्राध्यापक डाक्टर गौतमले व्यवहारिक रूपमा सावधानी नअपनाउँदा संक्रमण बढ़दै गएकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको बताउनुभयो। ज्येष्ठ नागरिक, दीर्घ रोगको समस्या भएका व्यक्ति, प्रतिरक्षा प्रणाली कमजोर भएका बढ़ी प्रभावित हुने भएकोले थप सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देवालले कोरोनाको परीक्षण र संक्रमितको निशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ। सभापति देवालले नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त बिना भेदभाव निशुल्क गर्न व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभएको छ। सभापति देवालले आज एक विज्ञप्ति मार्फत कोरोनाका कारण प्रत्येक नागरिक आफ्नो परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रूपमा उभिन सरकारलाई सुझाव पनि दिनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिशमा 3 मुलुकका लागि आज राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम, बेल्जियमका लागि गेहेन्द्र राज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो हुनेवाला बुढी त 35 मा।
अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नेपालीको महान चाड बड़ा दशैंको अवसरमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला लगायतसँग आज बैठक आयोजना गरी मन्त्री पुनले चाडपर्वका बेला अन्य समयभन्दा विद्युत खपत बढ़ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत प्रवाहमा अनियमित हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरण मध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न 24 घण्टा रिस्पोन्स टोली तयारी अवस्थामा राख्न समेत आग्रह गर्नुभयो। जिल्ला प्रहरी कार्यालय चितवनले 3,21,000 नक्कली नोट सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सी राङ गाउँपालिका 8 का 26 वर्षीय जीत बहादुर लोपचन रहेका छन्। नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। नक्कली नोट कारोबारमा संलग्न अन्य 2 जनाको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ। डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक भेन्टिलेटर जडान गरिएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा भेन्टिलेटर जडान गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परि ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द बीक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले मृतक प्रहरीका परिवारलाई जनही 1,00,000 रूपैयाँका दरले राहत उपलब्ध गराउने र मृतकका बाल बालिकाको नाममा खाता खोली थप 1,00,000 रूपैयाँ जम्मा गरिदिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिनुभयो। नेपालीहरूको महान चाड दशैं शुरू भएको आज छैठौं दिन भए पनि यसपालि विगतका वर्षहरूमा जस्तो चहल पहल देखिएको छैन। कोरोना संक्रमणको जोखिमका कारण जिल्ला बाहिर रहेकाहरूको गाउँ फर्किने क्रम पनि यस वर्ष कम नै रहेको छ भने भव्य रूपमा मेला जात्रा लाग्ने मन्दिरहरू समेत सुनसान बनेका छन्। बैतडीबाट संवाददाता सीपी लोहियाको एक रिपोर्ट।
अरू वर्ष जस्तो दशैंको चहल पहल अहिले कतै देखिँदैन, तर पनि धार्मिक आस्था भएका व्यक्तिहरूले पूजा पाठ भने गरिरहेकै पाइन्छ। पाटन छ का स्थानीय कृष्ण बहादुर चन्द:
कोरोनाको अवस्थाले गर्दाखेरि मान्छेको चाहिँ आवत जावतमा कमी नै छ, तथापि धार्मिक पर्वको कारणले पनि मन्दिर तर्फ आस्थाको रूपमा पनि मान्छेको जाने क्रम नै छ, जुन विगतका वर्षहरूमा देखिन्थ्यो त्यो अवस्था चाहिँ अहिले छैन।
उसो त दशैंका बेला विभिन्न मन्दिर तथा शक्तिपीठहरूमा हजारौं दर्शनार्थीहरूको घुइचो लाग्ने गरेको थियो, तर अहिले भने बलिसहित मनाइँदै आएका जात्राहरू पनि रोकिएका छन्। जिल्लाको दशरथ चन्द नगरपालिका दुई देहीमाण्डौ स्थित निङ्लासैनी भगवती मन्दिरमा भव्य रूपमा मेला लाग्ने गरेकोमा यसपालि सुनसान रहेको छ। द नपा दुईका वडा अध्यक्ष रन बहादुर बोहरा:
शक्तिपीठहरूमा जहाँ पूजा आजा बलि दिने चलन छ त्यस्ता मन्दिरहरूमा यसपटक कोरोनाको विश्व महामारीको कारणले गर्दाखेरि भिडभाड नगर्ने सीमित व्यक्तिहरू बसेर पूजा आजा गर्ने भन्ने इन्फर्मेसन भए अनुसार हाम्रो पनि निवासानी भगवतीको मन्दिरमा त्यसै किसिमले पूजा आजा गरिँदै आएको छ र त्यस्तो चहल पहल देखिएको छ।
अहिले चाडपर्व भए पनि कोरोना भाइरसको प्रकोप बढ़िरहेकोले भिडभाड नगर्न स्वास्थ्य कर्मीको सुझाव छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट:
साथीभाइहरू जमघट भएर एक ठाउँ बसेर भेला गरेर कतिपय ठाउँमा पिकनिक गएर चाडपर्व मनाउँथ्यौँ, जात्रामा धेरै सहभागी हुन्थ्यौँ, त्यो कुराहरू अहिले कृपया नगरिदिनुहोस्। परिस्थिति अहिले प्रतिकूल छ, COVID-19 नियन्त्रण भयो भने अर्को वर्ष पुनः यस्तो चाडपर्वहरू हामी पुरानै शैलीमा मनाउँला। अहिले चाहिँ परिवारका सदस्यमा पनि बाहिरबाट आउनु भएको परिवारका अन्य सदस्यहरूबाट केही दूरी कायम गर्नु पर्यो।
दशैं तिहार नेपालीहरूका राष्ट्रिय चाडपर्वका रूपमा रहेका छन्, तर यसपालि भने कोरोना भाइरसको प्रकोप कायम रहँदा भीडभाडमा जानु जोखिम रहेकोले पनि जीवन रहे अर्को वर्ष रमाइलो गरौंला भन्ने सोच राखी चित्त बुझाउनु पर्ने अवस्था छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
भारतीय पक्षले एकपक्षीय रूपमा आज वीरगंज नाका खोलेपछि सीमा क्षेत्रमा तनाव सिर्जना भएको छ। दुई देशको सीमामा रहेको रक्सौल नाका आज बिहानदेखि नाका खुला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमा क्षेत्रमा तनाव सिर्जना भएको हो। सखुवा सभाको धर्मदेवी नगरपालिका चारमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। आज बिहान चितुवाले गाउँभरिका बाख्रा मार्न थालेपछि स्थानीयवासीले प्रतिकार गर्ने क्रममा उनीहरू घाइते भएका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको टखार प्रान्तमा सेनाको हवाई कार्यवाहीमा परि कम्तीमा 12 जनाको मृत्यु भएको छ। सेनाले तालिबान विरूद्ध कार्यवाही गरेको भन्दै धार्मिक विद्यालय र मस्जिदमा आक्रमण गर्दा 11 बालबालिका सहित 12 जनाको मृत्यु भएको छ भने 14 जना भन्दा बढ़ी मानिस घाइते भएका छन्। अफगान सरकारले सैनिक कार्यवाही भएको पुष्टि गरे पनि कार्यवाहीका क्रममा बालबालिकाको मृत्यु भएको प्रति कुनै प्रतिक्रिया जनाएको छैन। तालिबान विद्रोहीको कार्यवाहीमा हिजो 40 भन्दा बढ़ी अफगानी सेना मारिएपछि सेनाले प्रतीकात्मक कार्यवाही शुरू गरेको हो। चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसको संक्रमण विश्वभर महामारीका रूपमा फैलिरहेको बेला संक्रमितको संख्या 4,16,00,000 नाघेको छ। यस महामारीका कारण हालसम्म 11,38,000 भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन् भने कुल संक्रमित मध्ये 3,09,69,000 भन्दा बढ़ी मानिस संक्रमण मुक्त भइसकेका छन्। हालसम्म खोप पत्ता लाग्न नसकेको कोरोना भाइरसका कारण सबैभन्दा बढ़ी अमेरिका, भारत र ब्राजिल प्रभावित रहेका छन्। अमेरिकामा कोरोना संक्रमितको संख्या 86,00,000 पुग्न लागेको छ भने 2,27,440 जनाको मृत्यु भइसकेको छ। छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या 77,00,000 नाघिसकेको छ भने 1,16,681 जनाले ज्यान गुमाइसकेका छन्। भारतको उत्तर प्रदेशमा 57% बलात्कारका घटनाहरू नक्कली विवाहका कारण हुने गरेको एक प्रतिवेदनले देखाएको छ। त्यहाँको राष्ट्रिय अपराध तथ्याङ्क विभागका अनुसार सन् 2019 पीड़ित मध्ये 37%ले पीड़क बारे थाहा पाए पनि हिंसाको शिकार हुन बाध्य भएको जनाएको छ। उत्तर प्रदेशमा सबैभन्दा बढ़ी 55% महिला हिंसा हुने गरेको तथ्याङ्क छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
दशैं नजिकैसँगै देशका विभिन्न वाणिज्य ब्याङ्कहरूले आफ्ना शेयर धनीहरूका लागि लाभांश घोषणा गरेका छन्। 27 वाणिज्य ब्याङ्कहरू मध्ये दशैं अघि 6 मात्र लाभांश घोषणा गरेका छन् भने 21 ब्याङ्कहरूले लाभांश घोषणा गर्न बाँकी रहेको छ। लाभांश घोषणा गरेका ब्याङ्कहरूले पनि बढ्दो कोरोना संक्रमणका कारण साधारण सभा गर्न नसकेको जनाएका छन्। दशैं बिदा अघिसम्म माछापुच्छ्रे ब्याङ्क, ब्याङ्क अफ काठमाडौँ, कुमारी ब्याङ्क, एनआईसी एसिया ब्याङ्क, सानिमा ब्याङ्क र सिटिजन ब्याङ्कले कमाईबाट शेयर धनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्। गुणस्तर तथा नापतोल विभागले नेपाल गुणस्तर एन अनुसार सञ्चालन नभएका 85 उद्योग तथा व्यावसायिक फर्मलाई कार्यवाही गरेको जनाएको छ। विभागले स्ट्याण्डर्ड नाप र तौल एन 2025 बमोजिम चालू आर्थिक वर्षको 3 महिनाको अवधिमा 85 फर्महरूलाई कार्यवाही गरेको जनाएको छ। तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमति पत्र नलिई नाप तौल यन्त्र प्रयोग गर्दै आएका फर्मलाई कार्यवाही गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो। 3 महिनाको अवधिमा विभागले 690 फर्मको अनुगमन गरेको थियो। अनुगमनका क्रममा नापतौल सम्बन्धी कागजात पेश नगरेको, नापतौल यन्त्रको समयमा नवीकरण नगरेको लगायतका कैफियत भेटिएको विभागले जनाएको छ। यो साताको अन्तिम कारोबारको दिन बिहिबार नेप्से परिसूचक 1600 बिन्दु माथि पुगेर बन्द भएको छ। सोमबारदेखि उकालो लागेको नेप्से परिसूचकको वृद्धिले बिहिबार पनि निरन्तरता पाएको छ। बिहिबार नेप्से परिसूचक 8.54 अङ्कले बढेर 1606.25 बिन्दुमा पुगेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। यस दिन 187 कम्पनीहरूका 1,49,45,43,000 रुपियाँ बराबरका 64,57,000 किता शेयरहरूको किनबेच भएको छ। कम्पनीहरूले घोषणा गरेको आकर्षक लाभांशका कारण पनि बजार उकालो लाग्न टेवा पुगेको लगानीकर्ताहरूले बताएका छन्। बिहिबार नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा 200 रुपियाँले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहिबार छापावाल सुन प्रति तोला 95,700 रुपियाँ र तेजाबी सुन प्रति तोला 95,200 रुपियाँमा कारोबार भएको जनाएको छ।
विश्व फुटबल महासंघ फिफाको वरितामा नेपालको स्थान यथावत रहेको छ। कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरितामा फेरबदल नभएको हो। फिफाले आज जारी गरेको वरितामा नेपाल 117 स्थानमा कायमै छ। फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल 117 स्थानमा थियो। कोरोनाका कारण गत वर्ष चैत यता फुटबल प्रतियोगिता हुन पाएको छैन। नेपालले आउँदो महिना भने बंगलादेशसित 2 मैत्रीपूर्ण खेल खेल्दैछ। दक्षिण एसियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अगाडि भारत 108 स्थानमा छ भने मालदिव्स 155, भूटान 189, बंगलादेश 187, श्रीलंका 206 तथा पाकिस्तान 200 स्थानमा रहेको छ। विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ। फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताको क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेको छ। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र प्रदेश नम्बर 1 का 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन रहित सामग्री मात्रै प्रसारण गर्नुपर्ने व्यवस्थाको भोलिदेखि कार्यान्वयन हुने। उत्पादनशील उद्योगहरूले नेपाली श्रमिक उपलब्ध नभएको अवस्थामा मात्रै विदेशी कामदार राख्न अनुमति दिने निर्णय मन्त्री परिषदले गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङद्वारा जानकारी। काठमाडौँ उपत्यकामा 1,552 जना सहित आज देशभर 3,637 जनामा कोरोना भाइरसको संक्रमण। आज 21 जनाको मृत्यु, 3,215 जना संक्रमण मुक्त। कोरोनाको परीक्षण र संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रह। र अफगानिस्तानको टखार प्रान्तमा सेनाको कार्यवाहीमा परि 11 बालबालिका सहित 12 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।